الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومحمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اليوم أكملت لكم دينكم وأتممت عليكم نعمتي ورضيت لكم الإسلام دينا وقال تعالى فلا وربك لا يؤمنون حتى يحكموك فيما شجر بينهم ثم لا يجدوا في أنفسهم مما قضيت ويسلموا تسليما وقال تعالى يا أيها الذين آمنوا ادخلوا في السلم كافة ولا تتبعوا خطوات الشيطان إنه لكم عدو مبين صدق الله العظيم میرے قابل احترام حضرات علماء کرام مشائخ عظام مہمانان کرام اور عزیز طلبا اس وقت ہم اور آپ اس ملک میں جن حالات سے گزر رہے ہیں وہ ہم سب کے لیے بڑے آزمائشی حالات ہیں آپ سب جانتے ہیں کہ اس وقت حکومت کی طرف سے مسلم پرسنل لا کے اندر دخل اندازی کا سلسلہ شروع کیا جا چکا ہے اب تک تو یونیفارم سول کوڈ لاگو کرنا ہے ایسی باتیں حکومتیں کرتی رہیں لیکن وہ کیا نہیں گیا تھا جیسے گجراتی میں کہاوت ہے وہ آگا गावियो वहां गावियो, लेकिन भी वो शेर आया नहीं था। लेकिन अब तो ये लोग आगे कदम बढ़ा चुके हैं और इस्लामी अहकाम के अंदर दखलंदाजी के लिए वो गोया पूरे तौर पर मुस्तैद हो चुके हैं। सबसे पहले तो मैं ये मुस्लिम पर्सनल लॉ क्या चीज है ये आपके सामने मुख्तसर तौर पर पेश करूंगा ताकि आप उसकी हकीकत से वाकिफ हों। वैसे अल्लाह तबारक व तआला ने नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के जरिए जिंदगी गुजारने का जो तरीका पूरी इंसानियत के लिए भेजा है बदरिया वही, जिसको हम और आप इस्लाम शरीयत दीन के नाम से जानते और पहचानते हैं, उसमें इंसानी जिंदगी के तमाम शोबों से मुताल्लिक तफसीली रहनुमाई मौजूद है। इंसानी जिंदगी का कोई शोबा और हर किसी भी शोबे की कोई छोटी से छोटी हालत ऐसी नहीं छोड़ी गई जिसके मुताल्लिक शरीयत के जरिए से उसको रहनुमाई न की गई हो। और यही वो कमाल है जो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के जमाने में भी दुश्मनान इस्लाम के लिए एक एतराज और गोया तानो तशनी की चीज बना हुआ था। हजरत सलमान फारसी रदियल्लाहु ताला अन्हु जलील कदर सहाबी हैं जिन्होंने मजूसियत का मजहब भी अच्छी तरह सीखा था और उस मजहब में मजहबी हैसियत से उनको बड़ा कोई असर और रसूख था। उसके बाद उन्होंने ईसाइयत को इख्तियार किया था और कई बड़े बड़े जो है ईसाई पादरियों के और राहिबों की खिदमत में रहे जो अपने ज़माने में दीनदार भी थे, जैसा कि उनके वाक़यात में अदब सलमान फारसी रज़ी अल्लाह तआला अन्हु के वाक़े में मज़कूर है। कई सालों तक उस पर भी अमल किया और फिर उन पेशिनगोइयों की बुनियाद पर जो साबिका आसमानी किताबों में नबी आखिरुज़्ज़मान के मुतालिक दी गई थी वो इस जुस्तजू में थे कि वो नबी आखिरुज़्ज़मान कब आ रहे हैं। उनको जो अलामतें बताई गई थी उनकी बुनियाद पर वो ये समझते थे कि वो अरब के अंदर जाहिर होने वाले हैं। चुनांचे वहाँ जाने के लिए भी उन्होंने एक गोया अपना प्रोग्राम बनाया, एक काफिला आया हुआ था और उसके साथ गोया वो हो गए। अपनी बकरियां तक उनको दे दी गोया तमन्ना में कि मैं अपनी सही जगह पहुंच जाऊं। उन लोगों ने गद्दारी की और उनको गुलाम बना लिया, बेचा, वाकई अपनी जगह पर है। बहरहाल वो गोया उस जमाने के जो मशहूर मजाहिब थे यहूदियत के अलावा मजूसियत ईसाइयत उनसे बखूबी वाकिफ थे और फिर अल्लाह तबारक व तआला ने उनको इस्लाम की नियामत और दौलत से नवाजा और वो भी ऐसे ही आँख बनकर के ईमान नहीं लाए थे बल्कि साबिका आसमानी किताबों में नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के मुतालिक जो अलामतें थी उनको एक राहिब ने जिसकी दीनदारी की वजह से उनको उस पर इत्मीनान था बतलाया था नबी आखिरुज़्ज़मान की तीन अलामतें वो सदका कबूल नहीं करते और खाते नहीं हदिया कबूल करते और उनकी पुश्ते मुबारक के ऊपर मोहर नबूवत। जब नबी करीम सल्लल्लाहु तआला वो यहूदी के गुलाम थे, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम जब हिजरत फरमा कर मदीना मुनव्वरा तशरीफ लाए तो एक दिन हजरत सलमान फारसी रजी अल्लाह तआला अन्हु खांचे में बहुत कुछ खाने पीने की चीज़ें सजा कर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में लेकर हाजिर हुए। आप सल्लल्लाहु अलैहि वसल्लम ने पूछा, क्या है सलमान? कहा, ये सदका है। हजरत सल्लल्लाहु अलैहि वसल्लम ने कहा, उठा लो इसको, हम लोग सदका नहीं खाते। हजरत सलमान फारसी रजी अल्लाह तआला अन्हु ने अपने बीवी में कहा, एक अलामत तो पूरी। फिर कुछ मुद्दत के बाद दूसरी मरतबा इसी तरह खानचा में खाने पीने की चीज़ें जो है वो लगा कर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर पेश किया। पूछा, आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या है? कहा, यह हदिया है। आप सल्लल्लाहु अलैहि वसल्लम ने कबूल फरमाया और जो दूसरे लोग मौजूद थे उनको भी कहा, तुम भी शरीक हो जाओ, आपने खुद नोश फरमाया। इन्होंने दिल में कहा, ये दूसरी अलामत भी दुरुस्त है। फिर एक मौके पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम एक जनाजे के सिलसिले में बकी के अंदर तशरीफ फरमाते ही वहाँ पहुँचे और हुजूर की पुश्त मुबारक की तरफ गए। उनके पुश्त मुबारक की तरफ जाने से हुजूर सल्लल्लाहु अलैहि वसल्लम समझ गए इनका क्या मकसद है। तो आपने अपनी चादर जो आप ओढ़े हुए थे सर का दी, जिसकी वजह से आपकी मुबारक पीठ खुल गई और उसके ऊपर उन्होंने मोहरे नबूवत को अपनी आंखों से देखा, चूम लिया, चिमट गए और उसी वक्त ईमान ले आए। खैर, बहरहाल रिवायतों में है, मिश्कात में रिवायत मौजूद है कि एक मुशरिक ने तानो तशनी और एतराज के तौर पर हजरत सलमान फारसी रजी अल्लाह तआला अन्हु से कहा, युअल्लिमुकुम नबीयुकुम कुल्ल शय, कि तुम्हारे नबी तुमको हर चीज सिखलाते, हत्तल खिरा, यहाँ तक के इस्तिंजा करने का तरीका वो भी सिखलाते हैं। वो उसने तो ये बात एतराज के तौर पर कही थी। हजरत सलमान फारसी रजी अल्लाह तआला अन्हु ने उसके इस सवाल और एतराज और इस तान तशनी का कोई असर लिए बगैर बड़ी संजीदगी के साथ जवाब दिया, नाम जी, हमारे नबी हमको हर चीज सिखलाते हैं, यहाँ तक के कज़ाए हाजत का तरीका भी हमको बतलाया। उन्होंने हमको फरमाया कि जब हम कज़ाए हाजत के लिए बैठें तो क़िबले की तरफ रुख न करें, अपने दाएं हाथ से जो है इस्तिंजा न करें और हड्डी वगैरह को, हड्डी और लीड वगैरह को इस्तिंजा के लिए इस्तेमाल न करें। ये हजरत सलमान फारसी और हम तीन से कम पर इत्तेफाक न करें डेलों के ऊपर, उसमें हड्डी न हो और लीड न हो। गोया उन्होंने जवाब में जो बात फरमाई उसके जरिए से उसको ये पैगाम दिया कि ये कोई ऐब की बात नहीं है, ये तो बड़ा कमाल है कि हमारे नबी ने कोई चीज़ तिशना नहीं छोड़ी। चुनांचे हजरत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु की रिवायत, वो भी मिश्कात में मौजूद है आदाबुल खला के अंदर, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा को खिताब करते हुए फरमाया, इन्नमा अना लकुम मिसलल वालिदे लिवलदी, कि मैं तुम्हारे हक में ऐसा हूँ जैसा कि बाप अपने औलाद के हक में, बाप अपनी छोटी छोटी औलाद को हर चीज सिखलाता है। वो ये चाहता है कि मेरा बेटा हर पहलू से कामिल और मुकम्मल बने, आदाब जिंदगी के से मुतालिक और जिंदगी किस तरह गुजारना है उससे मुतालिक सारी बातें बाप अपने बेटे को सिखलाता है। और फिर उसमें उसी रिवायत में आगे वही बातें नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने, नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने वही जो हिदायत दी थी कि कज़ाए हाजत के लिए जब जाओ तो इस्तेमाल ना करो क़िबले का, और ये सब बताया। बहरहाल मैं तो ये अर्ज़ करना चाहता हूँ कि इस्लाम का ये कमाल और इस्लाम की ये जामियत एक ऐसी मुसलमान चीज़ थी जो दुश्मनान इस्लाम के लिए काबिल एतराज बनी, हालांकि ये तो एक खूबी थी। खैर, बहरहाल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हमें सब कुछ दिया, अल्लाह ने अपनी शरीयत के अंदर हर चीज़ बतलाई, ज़िंदगी के तमाम शोबों के मुताबिक। پوری رہنمائی. چنانچہ پہلا وہ دن تھا جب حضرت جبریل غار حرا میں وحی لے کر آئے تھے نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں, اور پھر 23 سال کے بعد جو ہے آخری وہ دن تھا جب حجت الوداع کے موقع پر میدان عرفات میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم اپنی اونٹنی پر وقوف فرما رہے ہیں. حضرت جبریل نے آ کر وہ وحی سنائی, اليوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا. آج اليوم اکملت لکم دینکم, میں نے تمہارے لیے تمہارے دین کو کامل کر دیا. واتممت علیکم نعمتی, اور اپنی نعمت کو تمہارے اوپر تام کر دیا. ورضیت لکم الاسلام دینا, اور تمہارے لیے اسلام کے دین ہونے پر میں راضی ہو گیا. گویا تم بطور دین اور مذہب کے اسی کو اختیار کرو. گویا اب مکمل ہو گیا دین. تو اللہ تعالیٰ نے ہمیں جو دین عطا فرمایا ہے ہر اعتبار سے کامل و مکمل ہے. اسی لیے شریعت اس بات کو گوارا نہیں کر سکتی کہ کسی چھوٹی سے چھوٹی چیز میں بھی کوئی آدمی کسی دوسرے مذہب کے اوپر نگاہ اٹھا. حضرت عبداللہ ابن سلام رضی اللہ تعالیٰ عنہ یہودیوں کے بہت بڑے عالم تھے, ایمان قبول کیا, اور ایمان قبول کرنے کے بعد ان کے دل میں خیال آیا کہ بھئی یہودیوں کے یہاں سدیشر کا دن قابل تعظیم ہے, اس میں کوئی چیز دوسرا کوئی کام نہیں, اللہ کی عبادت کی جائے گی. یہودی یہی کرتے ہیں, آج بھی جو یہودی ہیں وہ اسی پر عمل پیرا ہیں. اور وہ جب تک یہودی تھے اس کا بڑا اہتمام کرتے تھے, اب جب اسلام نے آئے تو ان کے دل میں خیال آیا کہ بھئی سنیچر کے دن اگر میں اللہ کی عبادت میں مشغول رہوں اور دوسرا کوئی کام نہ کروں تو میں نے جو اسلام قبول کیا ہے اسلام کو اس پر کوئی اعتراض نہیں. ظاہر ہے سنیچر کا دن کیا, کوئی آدمی ہفتے کے 7 دنوں کو اگر عبادت کے اندر مشغول کرتا ہے تو اس میں کون سی اعتراض کی بات ہے. اگر میں سنیچر کے دن کے اندر بھی عبادت کر لوں جیسا کہ پہلے کرتا تھا تو کیا حرج ہے. ان کے دل میں یہ خیال تھا, لیکن یہ خیال اس میں آیا کہ آج تک دین یہود کے ماتحت رہ کر جو زندگی گزاری تھی اس کی وجہ سے ان کے دل و دماغ پر یہ سب چھایا ہوا تھا. اسی بنیاد پر تو اگرچہ اسلام نے منع نہیں کیا, یہی سوچا انہوں نے کہ اسلام نے منع تو کیا نہیں. ایک دوسری چیز سوچی, یہود کے یہاں اونٹ کا گوشت بھی حرام ہے. وہ جیسا کہ اہل تفسیر جانتے ہیں حضرت یعقوب علیہ نبینا علیہ الصلوۃ والسلام کو ایک بیماری تھی, اور انہوں نے منت مانی کہ اگر میں تندرست ہو جاؤں, ان کو اونٹ کا گوشت بڑا مربوط تھا, تندرست ہو جاؤں تو میں اس کو استعمال نہیں کروں گا, حرام کر دیا. چنانچہ یہود کے یہاں اونٹ کا گوشت حرام. یہ یہودی جب تک تھے کبھی اونٹ کا گوشت نہیں کھایا. اسلام لانے کے بعد انہوں نے سوچا کہ اگر میں جب اونٹ کا گوشت استعمال نہ کروں تو اگرچہ اسلام میں اونٹ کا گوشت حلال ہے, مباح ہے. مباح ہونے کا مطلب یہ ہے کہ کوئی آدمی کھانا چاہے تو کھا سکتا ہے, کوئی واجب اور ضروری نہیں ہے کہ کھاوے. مباح کا مطلب یہ ہے نہ کھاوے تو بھی کوئی گناہ نہیں. تو میں اگر اونٹ کا گوشت نہیں کھاؤں گا تو اسلام کے کسی حکم سے کوئی ٹکراؤ نہیں. یہ دو باتیں انہوں نے اپنے ذہن میں سوچی اور اس پر عمل شروع کیا, اور قرآن میں آیت نازل ہوئی, یا ایھا الذین آمنوا ادخلوا فی السلم کافہ ولا تتبعوا خطوات الشیطان. اے ایمان والو, اسلام کے اندر پورے پورے داخل ہو جاؤ اور شیطان کے نقش قدم کی پیروی نہ کرو. انہ لکم عدو مبین, بے شک وہ تمہارا کھلا ہوا دشمن ہے. گویا اس آیت کو نازل فرما کر اللہ تبارک و تعالیٰ نے تنبیہ فرمائی کہ مسلمان ہونے کے بعد تمہاری نگاہ کسی بھی دوسرے دین کی طرف اٹھنی نہیں چاہیے. حالانکہ یہ دونوں احکام وہ تھے جو دین یہود کے اندر معمول میں آتے اللہ کے حکم سے یہ ہوا تھا, لیکن جب اسلام نے اس کو منسوخ کر دیا تو اب کسی مسلمان کے لیے جائز نہیں کہ اس کی طرف نگاہ کرے. بارہ اسلام یہ حکم دیتا ہے, قرآن ہمیں اس بات کا پابند کرتا ہے, ادخلوا فی السلم کافہ, اسلام کے اندر پورے پورے داخل ہو جاؤ, تمہاری زندگی کا ہر شعبہ اسلامی احکام کے مطابق ہونا چاہیے. ہمیں اپنی پوری زندگی کو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقے کے مطابق ڈالنا ہے. حضور کا ایک نمونہ قرآن نے اللہ نے دیا دنیا کو انسانیت کو, وَإِنَّ لَكُمْ فِي لَقَدْ كَانَ لَكُمْ فِي رَسُولِ اللَّهِ اُسْوَةٌ حَسَنَةٌ. بہرحال میں یہ عرض کرنا چاہتا ہوں کہ اسلام نے انسانی زندگی سے متعلق ہر چیز کا تفصیلی حکم بتایا, رہنمائی فرمائی, کسی بھی معاملے میں اس نے مسلمانوں کو بے یار و مددگار نہیں چھوڑا کہ وہ اپنے ان چیزوں کو معلوم کرنے کے لیے دوسرے لوگوں کی طرف نگاہ اٹھا. اس لیے اسلام اس بات کی اجازت نہیں دیتا اور وہ کسی حال میں اس بات کو برداشت نہیں کرتا کہ مسلمان کسی دوسرے دین کے متعلق کوئی چیز بھی دیکھے اور اس کو اختیار کرنے کی کوشش کرے. یہ تو اپنی مرضی سے کہ جائے کہ دوسرے دین کی چیزیں اس کے اوپر مسلط کی جائیں. اس وقت ہم جس صورتحال سے دوچار ہیں, صورتحال یہ ہے کہ یہ لوگ جو اب تک چلاتے رہے کہ یونیفارم سویل کوڈ, یونیفارم سویل کوڈ, سماجک دارو گجراتی میں جس کو کہتے ہیں, آئلی زندگی جو ہے خاندانی, انسان اپنی بیوی ماں باپ بچے وغیرہ ان کے ساتھ جو زندگی گزارتا ہے اور اس سے جو مسائل تعلق رکھتے ہیں, ان مسائل کو اب یہ آپ سب بات اور ذرا میں واضح کر دوں کہ اسلام تو یوں کہتا ہے کہ ہر چیز پہ آپ کو اسلام کے احکام پر چلنا ہے. ہمارے اس ملک کے اندر بڑا المیہ یہ ہوا کہ انگریز جب ہندوستان کے اوپر قابض ہوا اور سن 1763-65 میں انگریز نے عدالتی نظام ہندوستان کے اندر قائم کیا, اس وقت انگریز کے پاس اتنے آدمی بھی نہیں تھے اور اس وقت یہ بھی اس وقت حالات ایسے نہیں تھے کہ وہ اپنی مرضی کے مطابق سب کرتا, عدالتی نظام تو قائم کیا. لیکن پہلے سے مغلیہ سلطنت کے زمانے سے جو اسلامی قانون ہندوستان کے اندر چل رہا تھا اور کورٹوں اور کچہریوں میں اس کے مطابق فیصلے ہو رہے تھے, جب اس نے یہ عدالتی نظام اپنے ہاتھ میں لیا انگریز نے, تو اس کو اس قانون کو یعنی اسلامی قانون کو باقی رکھا. قانون میں دو جو ہے شعبے ہیں, آج بھی دنیا کے اندر بھی جو قانون جاری ہوتے ہیں کورٹ کچہری میں, ایک تو کچہریاں ہوتی ہیں فوجداری عدالت جس کو کہتے ہیں, یعنی جو جرائم کوئی آدمی کوئی جرم کا ارتکاب کرے, چوری کرے, شراب پیے, کسی ڈاکہ ڈالے, کسی کو قتل کرے, تو یہ اس قسم کے کیس اور مقدمات جس کورٹ میں فیصلے کے لیے جاتے ہیں ایسی کورٹ کو ان کی اصطلاح میں فوجداری عدالت کہتے ہیں, اور اس کے علاوہ دوسرے معاملات جو ہیں وہ دیوانی عدالت کہلاتی ہے. تو انگریز نے جب عدالتی نظام قائم کیا تو اس وقت کسی دونوں یعنی اسلام کا جو مغلیہ سلطنت کے زمانے سے جو چلا رہا تھا قانون اسی کو جاری کیا, دیوانی بھی فوجداری بھی, اس میں اپنی طرف سے کوئی رد و بدل نہیں کیا, اور ویسے اس کے پاس اتنے آدمی بھی نہیں تھے کہ پورے ملک کی کچہریوں میں جج کے طور پر کام کرتے, بڑی تعداد تو گویا ان مسلمانوں کی تھی علماء کی جن کو عورتوں کے اندر ادا گویا جج اور قاضی کے طور پر مقرر کیا جاتا تھا. چند اہم اہم پوسٹ جو ہوتی تھی عدالتوں کی وہاں انگریز کو مقرر کیا جاتا تھا, لیکن اس انگریز جج کو اس بات کا اس وقت پابند کیا گیا کہ وہ انہی قانون کے مطابق جو ہے فیصلے کرے گا, اب یہ قانون وہ تو جانتے نہیں تھے, اس کو جاننے کے لیے ان کے ساتھ معاون اور مددگار کے طور پر علماء رکھے گئے تھے, وہ ان سے پوچھیں اور پوچھ کر کے اس کے مطابق فیصلہ کریں. یہ سلسلہ جاری رہا یہاں تک کہ 1857 کا جو انقلاب ہے جنگ آزادی، جس کو جو ہے ہندوستانی لوگ تو جنگ آزادی کہتے ہیں اور انگریز اس کو بلوا کہتا ہے، غدر کہتا ہے، دونوں ایک ہی واقعہ ہے، دو الگ الگ نام ہر نے اپنے اپنے مزاح نظریے سے دیے۔ اس کے بعد 1862 کے اندر انگریز نے اسلام کا جو فوجداری یہ تھا، یعنی یہ فوجداری عدالتوں میں جو فوجداری قانون تھا، اس کو ختم کر دیا، اور اس کو ختم کر کے انڈین پینل کوڈ کے نام سے اپنا ایک قانون جاری کیا۔ آج بھی ہمارے اس آزاد ہندوستان کے اندر بھی یہ فوجداری عدالتوں میں جو قانون جاری ہے، مجموعہ قوانین، وہ یہی انڈین پینل کوڈ کے نام سے ہی ہے۔ اس میں ترمیمات، اضافہ ہے، بعد میں ہوتے رہے، نام ابھی بھی وہی چل رہا ہے گویا۔ ویسے چونکہ فوجداری عدالت کا مسئلہ ایسا تھا کہ کسی مجرم کو سزا دینا یہ حکومت کے اختیار کی چیز تھی، انسانوں کو تو اس کا اختیار دیا نہیں جا سکتا تھا۔ لوگ اگر اپنے ہاتھ میں سزا کا معاملہ لے لیں تو پورا جو ہے نا امن و امان ختم ہو جائے گا۔ بھائی ہر جگہ اس طرح لوگ ہی سزائیں قائم کرنا شروع کر دیں گے تو پھر اس کی وجہ سے آپس میں بڑے انتشار پیدا ہوگا۔ اسی لیے اسلام نے بھی حدود وغیرہ تعزیرات کے معاملے میں ضروری قرار دیا ہے کہ حاکم کے علاوہ کوئی دوسرا آدمی اس کو جاری نہیں کر سکتا۔ دوبارہ چونکہ یہ حکومت سے تعلق رکھنے والی چیز تھی، اس لیے اگرچہ اس پر اس وقت چہمی گوئیاں ہوئیں، لیکن اس کی وجہ سے مسلمانوں کا اپنا کوئی یہ نہیں ہوا، یعنی اپنی ذاتی زندگی میں وہ اسلامی قانون کے مطابق جو گزارتے تھے اس پر کوئی زیادہ فرق نہیں آیا، اور دیوانی قانون وہی رہا۔ اب دیوانی قانون کلی طور پر وہی رہا، لیکن اس میں پھر گڑبڑ کہاں شروع ہوئی؟ گڑبڑ یہ شروع ہوئی، اب دیوانی قانون میں سب آتا ہے بھائی، طلاق، نکاح، وراثت، وصیت اور بھی سب چیزیں اس کے اندر آتی ہیں۔ تو وہاں پھر یہ ہوا کہ بعض وہ قومیں جن کے آبا و اجداد غیر مسلم تھے اور وہ ایمان لائے، اور ایمان لانے کے بعد بھی اسلامی وراثت کے قوانین ان کے اندر جاری، آج بھی آپ ہمارے گجرات میں بھی دیکھیں گے، اور بہت سے پڑھے لکھے دیندار کہلانے والے جب ماں باپ کا انتقال ہوتا ہے، کتنے ہیں جو اسلامی قانون کے مطابق اپنی بہن کو حصہ دیتے ہیں؟ وہ پرانا طریقہ جو غیر مسلم کے زمانے میں تھا وہی بہت سی قوموں میں جاری تھا۔ ہوا یہ کہ جب یہ دیوانی عدالت کے اندر اسلامی قانون کے مطابق فیصلے کی بات آئی تو اس میں یہ بھی آیا کہ بھائی بہن کو بھی حصہ دینا چاہیے۔ تو اس زمانے میں ایسا ہوا کہ ایک آدمی کے والد کا انتقال ہوا اور اس نے اپنے قومی دستور اور رواج کے مطابق بہن کو حصہ نہیں دیا، تو اس جو ہے بہن نے عدالت میں رجوع کیا۔ تو عدالت میں جب گئے تو اس بھائی نے جواب میں کیا کہا کہ میں مذہب کے اعتبار سے تو اگرچہ مسلمان ہوں، لیکن جو ہے میں قومی اعتبار سے فلانی قوم سے راجپوت ہوں، جاٹ ہوں، جو بھی ہوں، اس نے کہا، اور ہماری قومی اعتبار سے، ہم جس قوم سے تعلق رکھتے ہیں، ہماری قومی روایت یہ ہے کہ بہنوں کو حصہ نہیں دیا جاتا۔ انگریز ایک ایسی قوم ہے کہ اس کے یہاں جو روایات، جس کو اپنے گجراتی میں پرانالیکا کہتے ہیں، یہ قدیم روایات کو ان کے یہاں بڑی اہمیت دی جاتی ہے۔ تو جب اس بھائی نے یہ کہا تو اس پر جج نے اس کے حق میں فیصلہ کرتے ہوئے بہن کو وراثت دینے سے انکار کیا۔ اب ظاہر ہے ایک ذرا سا یہ مل جائے، فالٹ مل جائے تو پھر تو اپنا گجراتی کے چھینڈو پڑ لو بدن چاہے۔ تو جن کو اپنی بہنوں کو حصہ نہیں دینا تھا، اس طرح کے کیس ہونے لگے۔ اس زمانے کے علماء اور جو عوام جو دیندار تھے، انہوں نے محسوس کیا کہ اگر اسی بنیاد پر جو ہے یہ انگریز جج فیصلہ کرتے رہے تو ہمارا جو اسلامی قانون رائج ہے کورٹ کے اندر، اس کے تو بخیے ادھیڑ جائیں گے، لوگ رکشے اڑ جائیں گے۔ اس لیے سب نے مل کر کے جو ہے حکومت کے اندر یہ بات पास करवाई कि ये 15 मसाइल हैं, 15 चीज़ें जिनमें तलाक, निकाह, तलाक की किस्में, खुला वगैरह उसमें आ जाती हैं, और निकाह और वसीयत और विरासत और शुफा और इस तरह के 15 मसाइल हैं। उन मसाइल के अंदर दोनों फरीक अगर ये मसाइल झगड़े के तौर पर हुकूमत की कोर्ट में आवें और फरीक़े यानी मुद्दई और मुद्दा दोनों अगर मुसलमान हैं तो भले वो कुछ कहते रहे हमारी ख़ानदानी रिवायतें ये हैं वो है कुछ नहीं, उस वक्त तो चाहिए कि फैसला इस्लामी कानून के मुताबिक हो। चुनांचे ये चीज़ बाकायदा 1937 के अंदर शरीयत एप्लीकेशन एक्ट के नाम से ये अंग्रेज के पास ये कानून का एक हिस्सा मंजूर कराया गया, इसका नाम है शरीयत एप्लीकेशन एक्ट। और 1939 में फिर उसी में फस्खे निकाह के सिलसिले में, क्योंकि जो इस्लामी मुख्तलिफ मजाहिब और मसालिक हैं तो आमतौर पर हिंदुस्तान में हनफी मसलक था, अब हनफी मसलक के अंदर शोहर अगर गुम हो गया या पागल है तो उस सूरत में मसाइल थे कि भाई कितने सालों तक इंतज़ार किया जाए, उसकी वजह से कुछ सवाल पैदा हुए। उसी ज़माने में उलमा ने बाकायदा फस्खे निकाह के सिलसिले में दीगर मसालिक की चीज़ों को सामने रख कर आसानी पैदा करने के लिए एक और फस्खे निकाह से ताल्लुक़ रखने वाला ये मंजूर कराया। ये दोनों का मजमूआ, इसको इन्होंने मुस्लिम पर्सनल लॉ का नाम दिया, ये इन्होंने नाम दिया, वरना हकीकत में मुस्लिम पर्सनल लॉ लोगवी एतबार से देखा जाए तो हमारा तो पूरा इस्लाम क्या है, मुस्लिम पर्सनल लॉ। एक मुसलमान का कानून जो है वो तो पूरा इस्लाम, पूरी शरीयत, ये कोई 15 मसाइल तक महदूद नहीं है, लेकिन बहरहाल वो इस नाम से। और इसी को फिर बाद में कोर्ट वालों ने मोहम्मद अल्लो के नाम से उसको याद करते हैं। फिर अंग्रेज के पास इसकी सारी चीज़ें मंजबित नहीं थी, बाद लोगों ने उसको कानूनी एतबार से मरतब किया, मंजबित किया बाद वकला ने, ताकि जजों के पास ये सामने रहे। बहरहाल ये इस वक्त मुस्लिम पर्सनल लॉ के नाम से जिन कवानीन को याद किया जाता है वो पूरी शरीयत नहीं, बल्कि सिर्फ ये 15 चीज़ें हैं शरीयत की जो जिनका असली ताल्लुक ख़ानदानी निज़ाम से, ख़ानदानी निज़ाम ज़िंदगी से। इस्लाम के ख़ानदानी निज़ाम ज़िंदगी को बाकी रखा गया था यही 15 चीज तो इसकी शक्ल के अंदर। अब जब हमारा मुल्क आज़ाद हुआ तो आज़ाद कराने में हमारे मुसलमानों ने जितनी कुर्बानियाँ दी गैरों ने उतनी नहीं दी, तो और बात है कि हम भी अपने बड़ों की तारीख ने हमने भी भुला दी, और ये लोग तो हैं वो तो बाकी रखना ही नहीं चाहते। बहरहाल हुआ ये कि जब मुल्क आज़ाद होने के बाद मुल्क का नया दस्तूर बना, नया बंधारण जिसको कहते हैं कॉन्स्टिट्यूशन, तो उस वक्त जो है ये दस्तूर बनाने वाली दस्तूर साज असेंबली बाकायदा चंद हजरात के ऊपर मुश्तमिल एक कमेटी बनाई गई थी जिन्होंने दस्तूर बना। उसके सदर जो थे वो डॉक्टर अम्बेडकर, भीमराव अम्बेडकर, और वो दस्तूर उस दस्तूर साज असेंबली में मुसलमान मेंबरान भी थे। अब वो दस्तूर साज असेंबली बाकायदा अहम जो है कवानीन पर बहस करती, उसको पास करती, इस तरह गया चलता रहा। तो ये दस्तूर साज इस दस्तूर साज असेंबली ने 3 साल के अरसे में मुसलसल 3 साल तक मेहनत करके हिंदुस्तान का दस्तूर तैयार किया। देखो हिंदुस्तान आज़ाद तो हुआ था 1947 में, लेकिन आज़ाद होने के बाद भी कानून वही चलता रहा जो अंग्रेज़ के ज़माने में चलता था। उसके बाद जब ये दस्तूर तैयार हुआ 1950 में 26 जनवरी के रोज़ जो है ये नया दस्तूर निफाज में आया, अमल में आया। इसीलिए जो हमारे यहाँ 2 नेशनल डे, वैसे तो 3 हैं, दो नेशनल डे में एक तो यौम आज़ादी यानी 15 अगस्त वो अलग है, और एक है यौम जमहूरिया जिसको अपने गुजराती में कहते हैं प्रजासत्ताक दिन। गया उस दिन से ऐसा दस्तूर अमल में लाया गया जिससे हुकूमत किसकी हो गई, लोगों की हो गई, अवाम की। इस दस्तूर के जरिए से गया अवाम को हुक्मरान करार दिया गया। तो ये उस दस्तूर, और वह दस्तूर साद असेंबली ने जो दस्तूर बनाया, उस दस्तूर के अंदर बहुत सारी दफात हैं और उनमें कुछ चीज़ें वो थी जिनको उन तमाम मेंबरात ने गोया एक मुसलमा हकीकत के तौर पर तय कर दिया, जिनको बुनियादी हुकूक का नाम दिया गया कि इस हिंदुस्तान के रहने वाले हर शहरी को ये हुकूक हासिल होंगे। वो जो बुनियादी हुकूक वाला चैप्टर है उसकी जो उसका पूरा ये है बाब है, उस बाब के अंदर बहुत सारी दफात हैं, उनमें से एक दफ़ा जो है दफ़ा नंबर 25, उसके अंदर बतलाया गया है कि हिंदुस्तान के रहने वाले हर शहरी को अपनी मर्ज़ी के मुताबिक मज़हब इख्तियार करने और अपनी मर्ज़ी के मुताबिक अपने मज़हब पर अमल करने और अपनी मर्ज़ी के मुताबिक अपने मज़हब की तालीम और तबलीग करने की पूरी आज़ादी होगी। और उसी बुनियादी हुकूक के उसी चैप्टर की दफ़ा नंबर 39 में ये भी है कि इस मुल्क के रहने वाले हर शहरी को अपनी तहजीब यानी कोई भी कौम अपने मज़हब या अपनी जो भी रस्म व रिवाज के मुताबिक ज़िंदगी का जो एक अंदाज इख्तियार करती है और उस अंदाज को देखकर लोग उस कौम के मुतालिक फ़ैसला करते हैं कि ये फ़लाँ कौम का आदमी है, ये हिंदू है, ये मुसलमान है, ये सिख है, फलाना है। और संस्कृति जिसको अपने गुजराती में कहते हैं, और तहजीब, तो हर शहरी को अपनी तहजीब की हिफाजत और उसके मुताबिक वह ज़िंदगी गुजारने का पूरा हक होगा। ये बुनियादी हुकूक, और इन बुनियादी हुकूक का मतलब ये था कि इनमें कोई भी हुकूमत आइंदा इस आज़ाद हिंदुस्तान पर हुकूमत करने वाली कोई भी पार्टी और कोई भी हुकूमत इन बुनियादी हुकूक में कोई रद्दबदल नहीं कर सकती। और अगर उसमें यह भी है इसी में कि अगर कोई आगे जाकर पार्लियामेंट कोई ऐसा कानून बनाती है जिस कानून की वजह से इन बुनियादी हुकूक पर जद पड़ती है, और जद ऐसी पड़ती है कि या तो यह हक छिन जाता है या कोई उस कानून की वजह से कोई शहरी अपनी मर्जी के मुताबिक मजहब नहीं इख्तियार कर सकता, या इख्तियार कर ले लेकिन अमल नहीं कर सकता, या अमल कर ले लेकिन उसकी तालीम और तबलीग नहीं कर सकता, तो ऐसा कोई कानून बनता है जिससे इन हुकूक पर जद पड़ती है, तो वो कानून क्या है, रद्द और बातिल, पूरा कानून। और अगर कुछ कुछ हिस्से पर जद पड़ती है तो जितने उसके हिस्से से उस पर जद पड़ते उतना हिस्सा क्या होगा, मर्दूद होगा, नाकाबिल कबूल। सुप्रीम कोर्ट हो या कोई भी कोर्ट हो मुल्क की, उसको मंजूर नहीं कर सकते। ये है उन बुनियादी हुकूक, ये तो कानून के अंदर जो दस्तूर के अंदर है। लेकिन लोगों ने दस्तूर बनाने के अंदर क्या हुआ, कुछ और एक और अलग बाब है दस्तूर के अंदर, उस बाब का नाम दिया गया है रहनुमा उसूल। क्या आइंदा के लिए एक हिदायत के तौर पर कुछ चीज़ें बतलाई गई आइंदा रहनुमाई के लिए। उन रहनुमा उसूल के अंदर जो है 44 की जो दफ़ा है उसके अंदर ये कहा गया है कि आइंदा आने वाली हुकूमतें, कोई भी हुकूमत इस बात की कोशिश करेगी कि इस मुल्क के अंदर यकसां यानी यूनिफार्म सिविल कोड, समान समाज धारा नाफिज, ये जब ये अंदर तय किया गया जा रहा था तो उस ज़माने में भी ये जो कानून साज असम्बली थी उस असम्बली के मुंबरान मुसलमान मेंबरों ने इसके ऊपर एतराज किया। चुनांचे एक मरतबा तो उस पर राय शुमारी हुई और ये रिजेक्ट कर दिया गया, फिर लाया गया तो फिर उसमें बहुत बहुत मामूली अक्सरियत के साथ उसको मंजूर किया गया। लेकिन फिर भी मुसलमान मेंबरों ने इसके ऊपर, क्योंकि वो समझते थे कि इसके अंदर क्या पोशीदा है, इसका निशाना जो है टारगेट मुसलमान है, इसलिए उन्होंने उस पर ज़रा बहुत ज़्यादा अदम इत्मीनान का इजहार किया। तो उस कानून साज असेंबली के जो सदर थे डॉक्टर अम्बेडकर, उन्होंने बहुत इत्मीनान दिलाया। क्या इत्मीनान दिलाया? इत्मीनान दिलाया कि ये कोई ज़रूरी नहीं है, इसके मुकाबले में वो बुनियादी हकूक है वो आम है। जब हम ये तय कर चुके हैं कोई भी ऐसा कानून जो इसके बुनियादी हकूक पर उससे ज़द पड़ती है वो काबिल कबूल नहीं है। और ये यूनिफॉर्म सिविल कोड समान धारा जो है वो उसी वक्त जब कोई कौम चाहेगी, कोई जमात, कोई गिरोह चाहेगा तो उसकी मर्जी के बगैर उसके ऊपर उसको थोपा नहीं जाएगा। भारत का कोई फिर उसने एक जुमला कहा, कोई हुकूमत बेवकूफ़ है जो ऐसा करेगी ये। लेकिन आज ये हो रहा है। जब से उसके बाद से क्या हुआ, वो बड़े जो आज़ादी की जंग में शरीक थे वो जब तक के जिंदा रहे कभी भी ये मसला नहीं उठा। उनके दुनिया से रुख्सत होने के बाद फिर ये शोशे दिन ब दिन मौका ब मौका जो है लोगों ने चलाने शुरू कर दिए। यूनिफॉर्म सिविल कोड, यूनिफॉर्म यानी गोया एक ऐसा सामाजिक कानून जो सबके लिए यकसा। अब एक बात तो मैं यही अर्ज करूंगा,
आपकी गुस्साखी ना, मैं वजाहत कर रहा हूँ, आप अपने अंदाज में दूसरी बात फरमा सके। इसलिए
तो मैं ये अर्ज कर रहा था कि एक तरफ तो हमारे मुल्क के अंदर आज तक ये राग आलापा जाता रहा कि हमारा मुल्क जो है मुख्तलिफ तहजीबों का गहवारा है, मुख्तलिफ मजाहिब के मानने वाले, गोया एक मुख्तलिफ फूल रंग के फूलों और मुख्तलिफ खुशबुओं के फूलों का गुलदस्ता है। गोया इन मुख्तलिफ तहजीबों को गोया इस मुल्क की एक इम्तियाजी खसूसियत करार दे करके उस पर फख्र किया जाता था। क्या बात है भाई, आज तक जो चीज़ आपके नज़दीक काबिल फख्र थी आज वो काबिल ऐब हो गई, जिसको आप। और फिर ये भी कि फिर वहाँ उस वक्त तो ये इससे सारे हुकूम अभी जो एफिडेविट दाखिल किए हुकूमत ने बाकायदा, क्या कहती है हुकूमत, ये 25 दफा नंबर 25 जिसमें आज़ादी दी गई है उससे ये इस हमारी एफिडेविट का उससे कोई ताल्लुक नहीं है। गोया वो यूँ कहना चाहते हैं कि इससे मजहबी आज़ादी के ऊपर कोई जर नहीं पड़ती। वाह भाई, ये तो ऐसा बात में खुल्लम खुल्ला जो है धोखा देने की बात करते हैं। मजहबी आज़ादी पर जर पड़ती नहीं, वो आप फैसला करेंगे या मुसलमानों को पता चलेगा। दूसरी बात ये है, एक बात मैं आपकी खिदमत में इसलिए लाया था ये कि आपकी खिदमत में एक और बात पेश करना चाहता हूँ। आप तक किसी बदली याद मेरी नज़र से गुजरा था, इस पर तो मैंने कहा इसकी कॉपी निकलवाऊँ। जो एक मजमून निगार हमारे गुजरे हैं उन्होंने इस पर कलाम करते हुए कहा कि अच्छा भाई, अगर आप यूनिफॉर्म सिविल कोड इस मुल्क के अंदर जारी करेंगे तो जाहिर है कौन सा करेंगे, यानी ये जो आइनी कानून है मुसलमानों का, आइनी कानून तो जारी करने चले, इसलिए कि मुसलमान तो अकलियत में, लामहाला जो कौम अक्सरियत में है यानी हिंदू, उन्हीं का जो कानून है सामाजिक कानून, आइनी कानून, सिविल कोड, उसी को मुमकिन है कुछ जुज़वी तरमीमें और तब्दीलियाँ करके उसको जारी किया जाए। अगर उसको जारी करेंगे तो आप बतलाइए क्या हाल होगा। मैं दो चार नमूने आपके सामने पेश करता हूँ। उसमें क्या है, इनके यहाँ गैर मुस्लिमों के यहाँ ये है कि हुकूमत कोई भी मियाँ बीवी तलाक जो है उन्होंने तलाक का इख्तियार न तो शोहर को दिया न बीवी को दिया बल्कि अदालत को दिया। इस वक्त भी जो एफिडेविट पेश की जाएगी उसके अंदर यही चीज़ सामने है। अब उस कानून को कानून ये है कि मियाँ बीवी दोनों अपनी रजामंदी से अगर अलग होना चाहते हैं तो भी अलग हो नहीं सकते जब तक के वो अपना मामला अदालत के सामने पेश न करें और जज उनको मंजूर करके उनकी तब उनके दरमियान में जुदाई न कराए, वहाँ तक नहीं, यानी दोनों राजी हैं तो भी नहीं। और दूसरा उनका कानून यह है कि निकाह के 3 साल के अंदर तो ऐसा कोई मामला हो ही नहीं सकता, यानी तफरीक निकाह के 3 साल पूरे होने के बाद ही अदालत के अंदर कोई आदमी दरख्वास्त दे सकता है अपनी बीवी से लड़ाई लगी के तलाक देने की, उससे पहले तो सवाल ही नहीं पैदा होगा। और दोनों राजी भी होते जब तक के हुकूमत का जज, अदालत का जज मंजूर नहीं करेगा
وہاں تک یہ جدائی نہیں ہو سکتی. اب ظاہر ہے کہ حکومت کا جز کیا مطلب, ان کو جب قانون بنائیں گے تو قانون کے اندر جز کو تو یہ کرنا پڑے گا, جو اختیارات دے رہے ہیں تو طے کرنا پڑے گا کون کون سی صورتوں میں جز دونوں کو جدائی کو منظور کر سکتا ہے, طلاق کو. اب وہ صورتیں طے کرنی پڑے گی. وہ ہیں اب عام طور پر ایسی کہ بھائی عورت مان لیجیے کہ بدکار ہے, زناکار ہے, اس کی وجہ سے شوہر اس کو اپنے نکاح میں رکھنا نہیں چاہتا. ویسے اب ظاہر ہے کہ میاں بیوی بی کے درمیان مزاج میں اگر ہم آہنگی نہیں ہوتی, دونوں میں جوڑ نہیں پیدا ہوتا, تو کیا جوڑ نہ پیدا ہونے کی یہی ایک شکل ہے کہ بیوی بی زناکار ہو تو ہی شوہر کو اس کے ساتھ جوڑ نہیں پیدا ہوتا. ارے بھائی جو ہے نا دونوں کے مزاج کا مسئلہ ہے. بہت سی مرتبہ میاں بیوی دونوں نیک ہیں, پڑھے لکھے ہیں, لیکن اتفاق کی بات کہ دونوں کا مزاج ایسا ہے کہ ایک دوسرے کے ساتھ میل کھاتا نہیں ہے. بہت کوششیں کی دونوں نے ایک ساتھ زندہ رہنے کے لیے, گزارنے کے لیے, نکاح کو باقی رکھنے کے لیے, لیکن مزاج کا اختلاف وہ جو ہے وہ اب اس کا نتیجہ یہ ہے کہ سب جنہوں نے بھی ان کے معاملے پر غور کیا وہ سب بال اتفاق ہم کہتے ہیں کہ بھائی ان کی یہ معاملہ جو ہے وہ جوڑ باقی رہے ایسا نہ. اپنے گجراتی میں کہتے ہیں آسنگ کاشیے نہیں جائے کیوں. تب گویا اب یہ یہاں عورت بدکار نہیں ہے. اب جب شوہر اس کے باوجود درخواست تو دے گا, جلد فوراً پوچھے گا کیوں درخواست دے, اس کا کیا قصور ہے. اب کوئی ایسا قصور بتا دو ہاتھ سے خالی نہیں. شوہر کو یا تو جدائی کرنی کرنی ہے, اور شوہر کو معلوم ہے کہ ہمارے پاس اس وقت جو صورتحال ہے اس کی وجہ سے میں جو ہے کوئی ایسا سبب بیان نہیں کر سکتا جس کو قاضی اپنے اختیار سے استعمال کر کے جدائی کر دے. تو اب یا تو یہ کہ قاضی رد کر دے گا, ریجیکٹ کر دے گا اس کیس کو, اور نہ چاہتے ہوئے بھی ان دونوں کو یعنی میاں بیوی کو یہ زندگی اسی طرح گزارنی پڑے گی, یہ اپنے کمرے میں وہ اپنے کمرے میں, اور ساتھ میں یہ دوسرا بل بھی لائے ہیں کہ تعدد ازواج دوسری بیوی بھی نہیں کر سکتے. لو بھائی اب کیا کریں, آپ کے پاس کیا حل رہا ہے اس مسئلے کا. یا پھر کوئی شوہر جو ہے چالاک ہو, بدماش ہو, تو وہ بیوی بدکار نہیں ہے تو بھی اس کی بدکاری کو ثابت کرنے کے لیے آج کل تو کرایے سے سب کچھ مل جاتا ہے, جو پیسے خرچ کر کے جھوٹے گواہ بھی مل جائیں گے, اور وہ گواہ پیش کرے گا عورت کی بدکاری کے اوپر اور وہ گواہی دیں گے اور قاضی جج فیصلہ کرے گا جدائی کا. کر دیا, شوہر نے تو نجات پا لی لیکن اس عورت کی زندگی تو ختم ہو گئی. کوئی دوسرا آدمی آئندہ اس سے نکاح کرے گا. اور پھر آپ ہی بتائیے کہ جو معاملہ کورٹ میں جائے گا اور کورٹ میں جانے والے معاملے پر طرفین فریقین کے وکیل جب بحثیں کرتے ہیں تو ایسے ایسے شوشے چھوڑتے ہیں کہ اللہ کی بنا علمان الحفیظ. اب ایسے اسی لیے تو بہت سی عورتیں بیچاری جن کے اوپر زنا بالجبر ہوتا ہے, زبردستی ان کی عزت اور عصمت لوٹی جاتی ہے, تو بھی وہ کورٹ میں اپنا کیس نہیں لے جاتی, چونکہ ان کو معلوم ہے کہ کورٹ میں لے جائیں گے تو جج یہ جج تو فیصلہ بعد میں کرے گا, اس سے پہلے وکیل لوگ اس کا جو کیا کریں گے, سوال جواب کریں گے. اپنے گجراتی میں کہتے ہیں الٹ ٹپاس, الٹ ٹپاس میں ایسی باتیں کریں گے کہ کوئی شریف آدمی اس کو ایسے سوالات کرتے ہیں کہ شریف آدمی اس کو سننا گوارا نہیں کرتا. اس لیے بیچاری بہت سی عورتیں تو ایسے واقعات ہوتے. تو کیا ہوا پھر تمہارا, کیا ہوا اس کا نتیجہ. ایک تو عدالت کو اگر آپ نے سونپا تو یہ مسئلہ آپ کا حل نہیں ہے. صحیح بات تو یہ ہے, اس لیے حل یہی ہے کہ اسلام نے اللہ علی عالم من خلق وهو اللطیف الخبیر, باری تعالیٰ کا ارشاد ہے میرے رب کا, فرماتے کون کیا اللہ جس نے پیدا کیا وہ نہیں جانے گا. انسان کو پیدا کرنے والا اللہ ہے, انسان کی فطرت کیا ہے, اس کے اندر کیا خوبیاں ہیں اور کیا کمزوریاں ہیں اللہ خوب جانتا ہے, وهو اللطیف الخبیر. اس لیے وہ جو قانون بنائے گا اس سے بڑھ کر کوئی قانون نہیں ہو سکتا. تو میں تو یہ کہہ رہا تھا कि अगर समान सिविल कोड आ गया तो ये आएगा ना कि आप दूसरी बीवी नहीं कर सकते। अब मान लीजिए कि एक आदमी ने निकाह किया, औलाद नहीं हो रही है, पूरा खानदान ये चाहता है क्या कि औलाद हो, वो भी चाहता है, माँ बाप उसके माँ बाप चाहते हैं, पूरा खानदान चाहता है, भाई हमारे आगे सिलसिला खानदान का बाकी रखने की यही एक शक्ल है, लेकिन ये इसके मुताबिक डॉक्टरों ने कह दिया है कि ये तो बाज है, अब क्या करेंगे, दूसरी बीवी तो कर नहीं सकते, इसको तलाक दो, काजी का इसको मंजूर करेगा इसके तलाक देने को, पर इसके रहते हुए दूसरी कर नहीं सकते, और कानूनी तौर पर न करें, छुप कर करें तो क्या होगा, वो भले इस्लामी एतबार से तो वो अपनी जगह पर निकाह दुरुस्त है, बच्चा भी है, लेकिन हुकूमत उसको उसकी बीवी नहीं मानेगी, उससे पैदा होने वाले बच्चे को कानूनी तौर पर उसका बच्चा करार नहीं देंगी, कहाँ आकात पहुँच। और हिंदू कानून में तो ये भी है कि किसी औरत का निकाह उसके चचाजाद भाई, उसके फूफीजाद भाई, उसके खालाजाद भाई, उसके मामूजाद भाई के साथ नहीं हो सकता। तो गोत बचाना, इन क्या कहते हैं इसको, गोत बचाना, कि हमारे गुजरात में ये चीज़ नहीं है, इसलिए हमारे बहुत से उलमा को लोगों को ये चीज़ समझ में नहीं आएगी, लेकिन राजस्थान वगैरह का बाज इलाके ऐसे हैं कि वहाँ के मुसलमानों में भी ये है, हिंदुओं में रिवाज ये है, और यही एक कानून भी है। अब अगर ये कानून मुसलमानों पर लाद दिया गया तो आप बताइए आज हमारे मुस्लिम आबादी के अंदर कितने घराने हैं जिनका निकाह किसके साथ हुआ है, अपनी चचाजाद बहन के साथ हुआ है, खालाजाद बहन के साथ हुआ है, फूफीजाद बहन के साथ हुआ है, मामूजाद, वो सब बेकार हो गए क्या? कोई मुसलमान गया गुजरा भी क्या इस कानून को मंजूर करेगा? मैं तो युवा से कहूँगा कि ये चीज़ें लाओ मुसलमानों के सामने, ताकि एक आम आदमी की खोपड़ी में ये चीज़ भी आ जाए, वो समझे। मैं इसीलिए ये लाया था, इनके यहाँ तो और भी बहुत कुछ है, हम आपको ये विरासत का कानून, ये विरासत का अपना कानून लागू करेंगे, तो उनके यहाँ विरासत का मसला ये है कि एक तो उन्होंने कैटेगरी मुकर्रर की है, इतने ये अफराद, नंबर वन कैटेगरी, नंबर दो ये है तो इनको मिलेगा, और फिर इसमें भी औलाद के अंदर बेटा और बेटी को बराबर का हिस्सा देते हैं, जबकि इस्लाम तो कहता है कि बेटे को दुगना है, बेटी को एक गुना है। तो ये सारी चीज़ें हैं, हकीकत तो यह है कि ये समान सिविल कोड नहीं बल्कि मुसलमानों को अपने मजहब से बिल्कुल काट देना, और खुदा ना खास्ता अगर वो हुकूमत के जोर से इन चीज़ों पर अमल कराएंगे तो आप ही बतलाइए क्या हमारा हमारे ख़ानदान महफूज रह सकेंगे। एक औरत को उसके शौहर ने तीन तलाक दी, अब इन्होंने जो एफिडेविट दाखिल किए, इस एफिडेविट का मतलब ये है कि वो यूँ कहना चाहते हैं कि ऐसा काम कोई केस अगर आ जावे जज की कोर्ट में तो जज उस तीन तलाक को क्या करार देगा, लगोव करार देगा, तो उसका एतबार नहीं, पड़ी नहीं, अब पड़ी नहीं, उसका मतलब है कि जज तो हुक्म करेगा, क्या हुक्म करेगा, शौहर को इस औरत को ले जाओ अपने घर में, वो कहता है जज यूँ कहता है और इस्लाम यूँ कहता है ये तुम्हारे लिए क्या हो गई, हराम हो गई, तो क्या जिंदगी भर हराम कारी करेगा, और दूसरी बीवी ला नहीं सकता क्योंकि तादुद अजवाज वाला कानून भी साथ में ला रहे हैं, वो कोई यूँ सोचे कि चलो इसको यूँ नहीं तो दूसरी बीवी से काम चलाएंगे, भाई दूसरी बीवी साथ में वो कानून भी ला रहे हैं, ऐसा नहीं है आप अपने जहन में सोचे कि यूँ कर लेंगे यूँ कर लेंगे, कोई नहीं, ये हमारे लिए रास्ते बंद कर रहे हैं खुदा खुदा न खास्ता, अगर ऐसा हुआ तो ये बड़ा खतरनाक होगा, और हमारा एक इस्लामी निज़ाम है, हमारा एक तशख्स है, हमारी एक पहचान है, इस्लामी पहचान वो बाकी नहीं रहेगी, और यही मकसद है इनका। और देखो हालांकि इस मुल्क में मुसलमानों के अलावा और भी कौमें हैं, सिख हैं और भी कौमें हैं, उनके अपने आईनी कानून हैं, वो क्यों चुप बोलते, इसलिए वो जानते हैं कि इसका सारा निशाना मुसलमान है, उनका कोई बिगड़ने वाला नहीं, हमारा तो अल्लाह रसूल का मामला है, इसलिए भाई ये हकीकत तो यह है कि बड़ा खतरनाक खेल है इस वक्त ये हुकूमत हमारे साथ खेलने जा रही है, बड़ी बदबाती है, हमें चाहिए कि पूरी कुव्वत के साथ इस वक्त पसनाला बोर्ड की तरफ से जो तहरीक चलाई जा रही है उस तहरीक का हासिल इस वक्त तो ये है कि भाई आप ये जो फार्म पसनाला बोर्ड ने जारी किए हैं ان فارموں پر دستخط کیجئے, اپنے یہاں بھی تمام گھر کے تمام افراد جن کے دستخط معتبر ہیں, بالغ افراد مرد بھی عورتیں بھی, اور وہ سارے فارم جو ہے نا پرسنل بورڈ کے دفتر پر بھیجیے. یہ لوگ یوں کہتے ہیں یہ ایفیڈیوٹ میں کہ 50,000 خاتون کا ہمارے پاس یہ آیا ہے. یہ اگر 50,000 کی بات کرتے ہیں تو ہم 50,00,000 خاتون کا یہ پیش کریں گے تاکہ ان کی بات, اس کے لیے ہر ایک دیکھیں. ایک بات یاد رہے بھائی, یہ تدبیر یہ وقتی تدبیر ہے. ایمرجنسی جیسے ایمرجنسی کیس ہوتا ہے, کوئی ایکسیڈنٹ کے اندر کسی کو لگ گیا تو لوگ اس کو فوراً جو ہے ایمبولینس میں لے کر کے اسپتال پہنچتے ہیں اور جو ہے ایمرجنسی وارڈ کے اندر داخل کیا جاتا ہے. ڈاکٹر لوگ جو ہیں اس کو فوری طور پر انجیکشن لگاتے ہیں اور جو ہے اور تدبیریں کرتے ہیں, فوری طور پر جان بچ جائے, پھر بعد میں اصل علاج تو بعد میں ہوتا ہے. یہ بھی ایسا ہی ہے. ہم لوگ یہ نہ سوچیں اس خدا اللہ میں ہمیں ہر ایک کو دعا بھی کرنی ہے, خالی فارم نہیں بھرنا ہے. اصل ذات تو سب فیصلہ کرنے والی کس کی ہے؟ اللہ. اللہ بے نیاز ہے, اللہ بے نیاز ہے, وہ ہمارا محتاج نہیں. لیکن ہمیں رو رو کر اللہ سے کہنا ہے اللہ تو ہماری غلطیوں کو معاف کر دے, اور ہماری کوتاہیوں کی وجہ سے اس وقت آج یہ دن دیکھنے کو آئے ہیں کہ اللہ اس آزمائش سے ہماری حفاظت ہو. اس دعا کا ہر ایک اہتمام کرے, کرو گے یعنی, اور پھر ساتھ میں ان فارموں کی خانہ پوری کرنی ہے. ایک کام تو یہ ہوا, یہ وقت فوری کا. دوسرا اصل جو بنیاد ہے ہمارے سماج میں, ہمارے معاشرے میں, جو اسلام کے خلاف مثلا 3 طلاق ذرا سی بات ہو گئی, بقول مولانا قدی صاحب عثمانی کے, لوگوں نے طلاق کو گالی سمجھ لیا. آپ کا جھگڑا کسی بیوی کے علاوہ کسی بھی آدمی کے ساتھ ہوگا تو آپ کیا کریں گے؟ اس کو گالی دیں گے, اور بیوی کے ساتھ ہوگا تو طلاق بولیں گے. وہ سمجھتے ہیں کہ یہ طلاق گالی کی ایک قسم ہے, وہ بیوقوف نہیں جانتا کہ یہ گالی نہیں, یہ تو کچھ اور ہے. اور پھر طلاق کو ہم نے کیسا سستا بنا دیا, وہاں دکان کے اوپر گاہک کے ساتھ کوئی جھگڑا ہوا اور میاں گرم بھیجا دے کر کے گھر میں آئے اور بیوی کو طلاق دے دی. اس معصوم کو, بے گناہ کو کیا گناہ کیا تھا؟ بیوی کے بھائی کے ساتھ جھگڑا ہوا. آج کل تو کاروبار ہوتے, ہم سننے دارفتہ میں بیٹھتے, ہمارے پاس کیس آتے ہیں تو کیا بیوی کے بھائی کے ساتھ جھگڑا ہوا, بیوی کے باپ کے ساتھ جھگڑا ہوا, بیوی کے کسی اور عزیز کے ساتھ جھگڑا ہوا. بیوی کو بیچاری کو کوئی لینا دینا نہیں, بلکہ جس عزیز کے ساتھ جھگڑا ہوا ہے اس کے ساتھ تو ویسے بھی اس بیچاری کی کوئی بنتی نہیں ہے, تو بھی اس جھگڑے کی وجہ سے شوہر اس کا انتقام لینے کے لیے اس کو کیا دے دیتا ہے؟ کوئی انتقام کیجیے, تم نے کیا سمجھ رکھا طلاق؟ بہرحال طلاق کے جو طریقے ہیں اور اس طرح اور بھی جو ہماری معاشرت کے اندر ہماری گھریلو زندگیوں میں جو کمزوریاں آئی ہیں اور عورتوں کے ساتھ حسن سلوک کے معاملے میں, یہ علاج یہ ایک وقتی علاج نہیں ہے. کسی فارم کو بھر کر کے دستخط کر دینے سے یہ بات بننے والی نہیں ہے. اس وقت علماء یہاں موجود ہیں, میں علماء کی خدمت میں عرض کروں گا کہ اللہ کے واسطے اپنے آپ کو خالی درس و تدریس تک محدود نہ رکھو. آپ جہاں رہتے ہیں وہ پورا گاؤں, پوری بستی, پورا جیسی جیسی آپ کی حیثیت, بعض علماء ایسے ہوتے ہیں جن کا بڑا یہ نہیں ہوتا, وہ گاؤں تک محدود ہوتے ہیں تو گاؤں تک, کچھ اور بات اثر و رسوخ والے ہوتے ہیں تو ذرا اور آگے بڑھیں اپنے پورے علاقے میں. اس طرح تمام علماء ایک دو دن کے لیے نہیں, پوری زندگی کے لیے لگ جائیں اور اپنی زندگی کا یہ مشن بنا لیں کہ ہم جو ہے شریعت مطہرہ کو ہماری زندگیوں میں جاری کرنے کے لیے ہم پوری محنت کریں گے. ہمارا کام پہنچانا ہے اور اخلاص کے ساتھ پہنچانا ہے. حضرت علامہ عثمانی رحمۃ اللہ علیہ فرماتے ہیں کہ بھائی حق بات حق طریقے سے حق نیت سے کہی جائے, اپنا اثر کیے بغیر نہیں رہے. ہمارا حال کیا ہے, کہیں کسی جگہ بیان کر بھی دیا تو بولتے تو زبان سے نشانہ طے ہوتا ہے, اور لوگ بھی سننے والے بھی جانتے ہیں. اب تو اس کو الگ اس طرح نام نہیں لیا ہے, لیکن وہ خود بھی دل میں بدنیتی لیے ہوئے ہیں اور لوگ بھی اس کی بدنیتی کا نتیجہ یہ ہوتا ہے کہ پہنچ پہچان لیتے ہیں سمجھ جاتے ہیں. یہ ساری خرابیاں جو ہمارے اندر آ گئی ہیں ضرورت ہے. اہل علم کو چاہیے اپنا مقام پہچانے. حضرت مولانا تشریف لائے ہوئے ہیں, میں ان سے عرض کروں گا کہ اب یہ پسر اللہ کے متعلق مختصر جو ہے سمجھ اور جو ہے تعارف تو میں نے کرا دیا ہے, اب اصل جو کام کرنا ہے اس کے متعلق ہمارے جماعت کو, جماعت کے علماء کو. اس وقت یہاں قاری سعید دیگیا صاحب نے بھی جو ہے حضرت مولانا علی میاں صاحب نور اللہ مرقدہ کے بیان کا کچھ حصہ جو ہے منتخب کر کے اس کو کمپیوٹر سے خراب کر کے سب علماء کو تقسیم کیا ہے. لیکن بہرحال میں ضرور کہوں گا کہ بھائی اپنے اس فریضے کو ادا کرو, کل کو قیامت میں ہمیں اللہ تعالیٰ کے سامنے جواب دینا ہے. خالی اپنے جگہ پر بیٹھ کر دو گھنٹے کتابیں پڑھا لی تو, اور اگر اللہ نے ہمیں حیثیت دی ہے اس حیثیت کے ذریعے سے ہم جو ہے اپنے علاقے میں ایسی باتیں پہنچا سکتے ہیں تو وہ دو گھنٹے کی تدریس اللہ کے ہاں اپنے ذمے سے بری ہونے کے لیے کافی نہیں ہے, عہدہ برا ہونے کے لیے کافی نہیں ہے. اس لیے ضرور اس کی طرف توجہ کریں اور ہر آدمی جو یہاں ہے اہل علم میں سے یہاں سے یہ عزم لے کر کے جاوے, خالی وقتی طور پر نہیں. ہم لوگ جوش تو بہت دکھلاتے ہیں لیکن ہوش اور سنجیدگی کے ساتھ ایک طویل زمانے تک جو کام کرنا چاہیے وہ کرتے نہیں ہیں. یہ ہماری بہت بڑی جو ہے کمزوری ہے, ہمیں اپنی اس کمزوری کو دور کرنا ہے اور جو ہے, اور جب تک کہ اس کو دور نہیں کریں گے تو وہاں تک ہمارا معاملہ ٹھیک ہونے والا نہیں ہے. اس لیے وہ جیسا کہ علامہ اقبال رحمۃ اللہ علیہ نے کہا ہے, کیا ہے, وہ ہندوستان والوں تمہاری داستان تک بھی نہ ہوگی داستانوں میں. پہلے کا مصرع کیا ہے, نہ سمجھو گے تو مٹ جاؤ گے. اے ہندوستان والو تمہاری داستان تک بھی نہیں ہوگی داستانوں میں. حقیقت تو یہ ہے کہ اللہ کی ذات بڑی بے نیاز ہے, اللہ کی ذات بڑی بے نیاز ہے. اس کو کسی کی ضرورت نہیں ہے, اس کو کسی کی ضرورت نہیں. وہ ہمارا محتاج نہیں ہے اپنے دین کے لیے, ہمیں ضرورت ہے. ہم کو چاہیے کہ ہم اس کے لیے اٹھیں اور اپنی صلاحیتوں کو استعمال کریں. اللہ تعالیٰ مجھے بھی توفیق عطا فرمائے, آپ کو بھی توفیق. آگے کی بات انشاءاللہ حضرت مولانا تشریف لائے ہیں اپنے اچھوتے اور مخصوص انداز میں, انشاءاللہ وہ ایسی بات کریں گے جو آپ کے دل میں اتر جائے گی. آخر دعوانا الحمدللہ.